الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله مدنی چینل کے ناظرین فیملی میٹرز یہ ہمارے اس پروگرام کا نام ہے اور اس میں ہم آپ کے جو جو فیملی سے متعلق یا فیملی سے ریلیٹڈ جو میٹرز ہوں گے انشاءاللہ ہم اس کو بیان کرنے کی کوشش کریں گے۔ سرکار مدینہ صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا، جو کوئی مجھ پر ایک بار درود پڑھتا اللہ تعالیٰ اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد۔ چلتے ہیں آپ کے سوالات کی طرف۔ پہلا سوال جو مجھے دیا گیا ہے وہ یہ ہے کہ گھر میں کوئی بچہ چوری کرتا ہو تو اس کی عادت کیسے چھڑوائیں؟ واقعی یہ ایک بڑا ہی گمبھیر قسم کا مسئلہ ہے جو مجھے اب یہ دیا گیا ہے کہ اگر کوئی گھر کے اندر ہی چور ہے تو کہاں کا بندہ مطلب کہ اپنی چیزوں کو سنبھالتا پھیرے گا۔ تو اس میں اول تو ایک اس میں ایک پرابلم یہ ہوتا ہے کہ شکوک بہت کیے جاتے ہیں اور کنفرم چونکہ ہو نہیں پا رہا ہوتا تو کبھی کس پر شک، کبھی کس پر شک، کبھی کس پر شک، تو یہ ہوتا ہے۔ تو شک پر تو ہم کسی کو نہیں کہیں گے کہ یہ چوری کرتا ہے، یہ چوری کرتا ہے۔ البتہ اگر پتہ ہے کہ فلاں ہی ہے جو چوری کرتا ہے تو پھر اس کی جس طرح مطلب کہ محبت اور پیار کے ساتھ اس کی تفہیم کی جائے۔ اور میری اس میں آپ سے گزارش یہ ہے کہ اگر اس طرح کا کوئی معاملہ ہو تو زیادہ تر اگر پیسوں کا معاملہ ہے یا کوئی قیمتی چیزوں کا معاملہ ہے تو اسے اس کو کہتے ہیں لاک ان کی، اس کو باقاعدہ ایک دراز یا کوئی ایسا لوکر آپ کے گھر کے اندر ہو، تجوری ٹائپ کی ہو، سیف جس کو ہم کہتے ہیں، تو وہ ہو اور اس کی چابی پھر آپ کے پاس محفوظ، اس کی چابی کھلی نہ رکھے۔ جیسے الماری کے اندر اگر کوئی چیز اس طرح آپ نے سنبھال کر رکھی ہیں تو الماری کے اندر ہی پھر وہ سامان ہو، پھر الماری کی چابی، وارڈ روب، کیپ بورڈ جس کو ہم کہتے ہیں، الماری کی چابی پھر وہ آپ کے پاس ہو اور وہ کسی کو مطلب پھر وہ کھلی نہ رکھ دے۔ بعض لوگ کہتے ہیں کہ میں نے الماری میں سنبھال کے رکھ دیا ہے، اور جب اس طرح کے حالات ہو تو پھر چابی رکھنا تو وہ دعوت ہی دے دی ہم نے اس کو۔ اور پھر اس کے لیے آپ دعا بھی کریں، اور اگر خدا نہ خواستہ جیسے کہ آپ کو پتہ ہے جیسے کہ بیٹا ہی ہے گھر کے اندر، خدا نہ خواستہ، عموماً ایسا کیا ہوتا ہے کہ بعضوں کا نشے کا عادی ہو، بے روزگاری ہوتی ہے تو بھی ایسا بچہ بعضوں کا چوری کی طرف چل پڑتا ہے۔ تو یہ ایک بری عادت ہے، اللہ تعالیٰ ہمیں اسے محفوظ فرمائے، اور جن کو یہ عادت لگ گئی ہے انہیں یقیناً اس سے توبہ بھی کرنی چاہیے اور دعا بھی کرنی چاہیے، اور والدین کو بھی چاہیے۔ یعنی مثال کے طور پر میں نے کہا کہ بیٹا ہی ہے تو پھر اس کو سمجھانے کی بھی کچھ پتہ ہے، کنفرم ہے کہ اس نے یہ کیا ہے، تو اب اس کو بیٹھ کر سمجھائیں، اس کو خوف خدا دلائیں، اور دعوت اسلامی کا جو مدنی ماحول ہے اس کے قریب لانے کی بھی کوشش کریں۔ تو دل میں خوف خدا پیدا ہوگا، پھر وہ جو بری عادت ہے جس کی وجہ سے وہ اس بری عادت میں مبتلا ہوا ہے، ان بری عادتوں سے، ان بری صحبتوں سے اسے نکالنے کی کوشش کی جائے۔ اور پھر ہمارے جو روحانی علاج کا جو ہمارا جو دعوت اسلامی کا جو ذریعہ ہے، تعویذات عطاریہ وغیرہ تھا، وہ ان سے آپ رابطہ کریں، وہ انشاءاللہ آپ کو اس کا کوئی روحانی علاج بھی تجویز کر دیں گے، وہ بتا دیں گے، تو انشاءاللہ اس کے مطابق آپ عمل کرنے کی کوشش کریں۔ اچھا، دوسرا سوال جو میرے سامنے ہے وہ ہے، یہ بھی ایک ہمارا سلگتا ہوا موضوع ہے، میرے سسرال والے مجھ سے خوش نہیں رہتے، کام کرتی ہوں پھر بھی ٹھیک نہیں رہتے، کوئی حل بتائیں۔ ہمارے شیخ طریقت امیر علیہ سنت نے مدنی مذاکروں میں کئی دفعہ اس کا حل ارشاد فرمایا، یعنی اس سے سملر ملتے جلتے کئی سوالات ہمیں مدنی مذاکرے میں بھی آتے ہیں، میرے بھی کئی پروگراموں میں اس طرح کے سوالات عموماً آتے رہتے ہیں۔ देखिए आप सब्र करें और हिम्मत से काम लें, अल्लाह की रिजा के लिए अगर आप खिदमत सर अंजाम दे रही हैं तो अल्लाह ताला आपको आपकी अच्छी नियतों पर अजर अता फरमाएगा अपने हबीब के सदके में, उससे अच्छा गुमान रखें और अपना हुस्न सुलूक जारी रखें। हुस्न सुलूक इतना खूबसूरत है कि वो सामने वाले को एक ना एक दिन सोचने पर मजबूर कर देता है। और वैसे भी बुराई को भलाई से टालना, ये हमें कुरान करीम ने भी ये इसमें दर्स दिया, इदफा बिल्लती ही अहसन, ये सुनने वाले बुराई को भलाई से टाल। तो जब हम बुराई को भलाई से टालेंगे तो कुरान करीम आगे ही हमें खुशखबरी सुना रहा है कि जब भी तुझमें और उसमें दुश्मनी थी ऐसे हो जाएगा जैसे गहरा दोस्त। तो जब गहरे दोस्त दुश्मनियां दोस्ती में बदल जाती है, गहरी दोस्ती में बदल जाती है कि जब हम बुराई का बदला भलाई से देने लगे। अगर बुराई का बदला सारे बुराई से देने लगेंगे तो फिर माशरे में भलाई कितनी कम रह जाएगी इसका अंदाजा कीजिए। तो ये होता रहता है, लेकिन आप अगर खुश अखलाकी के साथ, देखिए सब्र करना है मगर सब्र में खुश अखलाकी को आपने छोड़ना नहीं है। जैसे मिसाल के तौर पर अगर अल्लाह ना करे सामने से कोई सख्ती हो रही और आप भी मतलब कि आपका जो बिहेवियर है, जो एटीट्यूड है, जो रवैया है, अगर वो भी सख्त होगा, मुंह चढ़ावा होगा तो फिर वो नहीं होगा। वो अपने हिसाब से गलतियां कर रहे हैं और अपने हिसाब से अगर गलतियां करेंगी तो आप सब्र से काम लें, अल्लाह ताला से दुआ करें और अल्लाह तौफीक दे तो तहज्जुद की नमाज अदा करके अल्लाह के हुजूर गिरगिरा कर दुआ करेंगे तो अल्लाह ताला दिलों को बदलने वाला है। तो मैं यही अर्ज करूंगा कि आप सब्र भी करें और अपना हुस्न अखलाक वाला मामला गुनाह से बचते हुए जारी रखें। अलबत्ता वो तबका जो इसको अज़ियत या तकलीफ दे रहा हो, मेरी दरख्वास्त है कि आप ये हमेशा याद रखें कि आप बहू घर पर लाएं, नौकरानी घर पर नहीं लाएं। ये काम करे, इसकी अखलाकी जिम्मेदारी है, ये शोहर की भी खिदमत करे, शोहर के वालिदैन की भी जहां जहां शरीयत के तकाजे हैं उसके मुताबिक खिदमत करे, घर बार का ख्याल रखना, जो उमूर खानादारी है ये इसकी जिम्मेदारी अखलाकी तो वो निभाए, अच्छी बात है, घर भी चलेगा और खूबसूरत तरीके से घर चलेगा। मगर एक बात हमेशा याद रखनी चाहिए कि हम बहू घर लाते हैं, नौकरानी घर पर नहीं लाते, मुलाजिमा घर पर नहीं लाते। जिस तरह आपकी बेटी की तबीयत में उतार चढ़ाव होता रहा, कभी हाँ कभी ना, कभी पकाया कभी नहीं पकाया, कभी किया कभी नहीं किया, तो ऐसा माहौल अपनी बहू के लिए भी अगर नहीं है तो वो भी मुहैया करने की कोशिश करें तो इंशाल्लाह दोनों तरफ से होगा। क्योंकि जिस तरह ताली दो हाथों से बजती है ना, इसी तरह दो हाथों से ही हाथ धुलता है, यूं इतना हाथ साफ धुलेगा नहीं, तो हाथ धोने के लिए भी दोनों हाथों को इस्तेमाल करना पड़ेगा। अगर वहां से उसने अखलाक हो, यहां से भी कुछ कोशिशें हो जाएं और दरगुजर से काम लें। मिसाल के तौर पर आज वो अगर फैमिली सुन रही है जहां जिनके घरों में यह मामला है, सास बहू से या बहू सास से अगर परेशान है या कोई आपस के इस तरह का मसला है, तो मेरी दरखास्त है आज से नया आगाज, न्यू स्टार्ट ले, ठीक है, और न्यू स्टार्ट लेकर फिर उसको लेकर चले और दोनों तरफ से नियत हो के इंशाल्लाह हम अच्छी अंदाज से घर चलाने की कोशिश करेंगे और दरगुजर से काम लेंगे। कुछ कॉल्स का मुझे अभी पैगाम मिला है, आइए कॉल भी लेते हैं।
मेरा सवाल ये है कि मेरी जो बीवी है ना, उसका वालिद, वालदा ने तलाक ली हुई है और बच्चे वालिद से मिलना चाहते हैं, वालिद बच्चों से नहीं मिलता, इसके बारे में मालूमात करने से क्या करना चाहिए?
वालिद बच्चों से नहीं मिलता, ये एक नया मसला लगता है। वरना अमूमन होता ही है कि जब घर टूट जाते हैं तो वालिद की तो ख्वाहिश होती है कि मैं अपने बच्चों से मिलूं, तो हालात ऐसे हो जाते हैं कि बाद वक्त बच्चे की मुलाकात इतनी आसान या पॉसिबल नहीं रहती। तो यकीनन वालिद साहब के एक तो देखिए हमेशा याद रखिए कि बाज औकात किसी न किसी मसले के पीछे कोई सबब जरूर होता है। अगर कोई ऐसा सबब है कि जिसको खत्म करना जरूरी, यानी यूं समझिए कि पानी आ रहा है और पानी आते आते रुक गया है, तो अब ये कि आप पीछे से लाख पानी का प्रेशर दे, लेकिन अगर आप थोड़ा सा आगे आकर देखेंगे तो पाइप के मुंह पर एक भारी भरकम पत्थर रखा होता है जो पानी निकल नहीं दे रहा होता, या फिर पाइप के अंदर ही इतना कचरा फंस जाता है कि वो पानी का बहाव ही नहीं निकलने दे रहा होता, तो سبب دور کریں گے نا, وجہ دور کر دیں گے تو ہو سکتا ہے کہ یہ ساری چیزیں سیٹلڈ ہو جائے. تو بعد اوقات ہم سبب دور نہیں کر رہے ہوتے. اس کا پہلا تو یہ کہ سبب دیکھ لیا جائے کہ آخر کیا وجہ ہے, اور اگر خدا نہ خواستہ کوئی ایسی وجہ ہے ہی نہیں کہ جس کو ہم کو وجہ کہہ سکیں, تو پھر والد صاحب کو غور کرنا چاہیے کہ بچوں کو باپ کی بہت ضرورت ہوتی ہے. یاد رکھیے گا, والد کی بہت ضرورت ہوتی ہے. جو گھر ٹوٹ جانے کے بعد یہ بہت بڑا پرابلم ہے ہمارے یہاں کہ بچے بہت زیادہ اجڑ جاتے ہیں, یعنی بچوں کو بہت افیکٹڈ ہے یہ جب گھر ٹوٹتے ہیں تو. اور بچے اتنا مطلب کہ ان کا پریشانی ہو جاتی ہے کہ ماں کی طرف یا باپ کی طرف, وہ اس کو نہیں. تو اللہ کرے کہ ہم ٹوٹنے نہ دیں گھر, حتی الامکان کوشش کریں, اور خدا نہ خواستہ کچھ ایسا ہو جائے تو پھر یہ ملنے جلنے کا سلسلہ جو ہے, جو شریعت نے جو ایک طریقہ کار رکھا ہے اس کو باقی رکھنا چاہیے. اور والد صاحب کو چاہیے کہ وہ اپنے بیٹوں پر شفقت کرے. اگر خدا نہ خواستہ بیٹوں سے کوئی غلطیاں ہو گئی ہیں, کوئی ایسی ناراضگی ہے, تو والد کو چاہیے کہ اپنی بیٹوں کی غلطیوں کو معاف کریں. اور بیٹوں کو لگتا ہے کہ ہم نے کوئی والد صاحب کے ساتھ ایسی زیادتی کر دی ہے, تو وہ آگے بڑھ کر اپنے والد صاحب کے ساتھ حسن سلوک کرے, کوئی ایسا اچھا سا ماحول کریٹ کریں کہ والد صاحب کا بھی دل بڑھے کہ ہاں یار میرا بیٹا ہے. بعض اوقات باپ تو باپ ہی ہوتا ہے نا, باپ کا تو پھل ہے یہ. اگر یہ پھل نہیں کھا پا رہا تو اس کا مطلب ہو سکتا ہے کہ کچھ پھل میں پرابلم ہو, تو پھل بھی غور کرے کہ ایسا نہ ہماری طرف سے کوئی ایسا پرابلم ہے. جی, تو آپ کے پیغامات یہ ہے کہ میں اتنی صفائیاں کرتی ہوں گھر کی, پھر بھی میری امی کو میری صفائی پسند کیوں نہیں آتی. تو امی کو پوچھا, امی آپ کو کیسی صفائی پسند ہے؟ آپ کو امی جیسی صفائی پسند ہے نا میں ویسی صفائی کروں گی, آپ امی کو پوچھ کے دیکھ لیں. یا امی صرف یہ نہ کہے کہ مجھے آپ کی صفائی پسند نہیں ہے, امی یہ کہہ دے کہ بیٹا دیکھو یوں صفائی کرو. بات ہوتا ہے کہ کبھی کسی جو گاڑیاں سیکھتے ہیں نا, تو گاڑی جن کو گاڑی سیکھنی ہوتی ہے ان کے ساتھ گاڑی کا ایکسپرٹ اور ماہر اس کے ساتھ ہوتا ہے. پہلے تو کیا ہوتا ہے کہ جس کو گاڑی سیکھنی ہے نا وہ پیسنجر سیٹ پر ہوتا ہے, اور جو سکھا رہا ہوتا ہے وہ ڈرائیونگ سیٹ پر ہوتا ہے. اور جب یہ سکھا رہے ہوتے ہیں اس کو بتا رہے تو دیکھو گاڑی گیئر یوں ہے, بریک یوں ہے, کلچ یوں ہے, ایکسیلیٹر یوں ہے, مختلف چیزیں. اچھا, اب جب اس کو جس کو سیکھنی ہے اس کو جب یہ ڈرائیونگ سیٹ پہ بٹھاتے ہیں نا, تو جو سکھانے والا ہوتا ہے, جو ماسٹر ہوتا ہے, وہ پیسنجر سیٹ پہ بیٹھتا ہے اور وہ اس کو بتا رہا ہوتا ہے کہ دیکھو یوں چلا. وہ چلاتے ہوئے غلطیاں تو کرے گا لیکن اس کو بتاتا رہتا ہے وہ, اور لڑتا وڑتا نہیں ہے. اس کو فیس مل رہی ہوتی ہے, وہ لڑتا وڑتا نہیں, اس کو سکھاتا ہے حتیٰ کہ وہ سیکھ جائے. نارملی یہی ہوتا ہے. تو یہ ہے کہ آپ کو کیسی صفائی پسند ہے یہ بیٹی کو سکھا دیں. اور میری بیٹی سے درخواست ہے کہ امی کو بڑی عاجزی ان کے ساری محبت کے ساتھ پوچھ, امی آپ کو کیسی صفائی پسند ہے؟ اور یہ مسکرا کر پوچھنا, ماں کے ساتھ شفقت اور محبت والا انداز کے ساتھ, احترام کے انداز سے کریں. اللہ کی رضا کے لیے کریں گے تو اللہ تعالیٰ آپ کو اس کا اجر بھی عطا فرمائے گا. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد. کال لے لیجیے.
نگران شورا کی بارگاہ میں عرض یہ ہے کہ کبھی والدین کی لڑائی ہو جاتی ہے تو ہمیں کیا چاہیے اس وقت جب ان کی لڑائی ہو رہی ہو؟ تو لڑائی کے بعد ماں کہتی ہے کہ آپ نے میرا ساتھ کیوں نہیں دیا, تو اس حوالے سے آپ فرما دیں کہ ہمیں اس ٹائم کیا کرنا چاہیے؟
سخت آزمائش ہے ایسے موقع پر کہ جب والدین آپس میں لڑ رہے ہوں, تو ایسے موقع پر اولاد کو ہمیشہ نیوٹرل ہونا چاہیے, بیچ میں رہے. والد کی بھی عزت تعظیم ہے, ماں کے بھی ادب عزت و تعظیم ہے, اور اس وقت تو آپ کو نیوٹرلی رہنا چاہیے. اگر آپ خدا نہ خاصا اگر والد صاحب سے الجھ پڑے تو بھی ایسا نہ ہو کہ گناہوں میں پڑ جائیں اور جھگڑا بڑھ جائے, یا ماں سے الجھ پڑے خدا نہ خاصا تو ایسا نہ ہو کہ معاملہ گڑبڑ ہو جائے. تو آپ چونکہ دونوں طرف سے برتن گرم ہے تو جس طرح بھی بڑھیں گے تو تیل بات پناہ ہاتھ نہ جل جائے, تو اس میں تھوڑا سا آپ نارمل ہو جائیں. اور اگر رو سکے تو بیٹھے بیٹھے رونا شروع کر دیں. یہ بھی ہے کہ یہ دونوں طرف جو آگ لگی ہے نا, ہو سکتا ہے کہ آپ کے آنسوؤں کی وجہ سے یہ آگ بجھ جائے. ماں باپ ہوتے ہیں نا, اولاد کا رونا بعض اوقات ہو جاتا ہے, پھر ان کی توجہ بڑھ جائے گی, ارے آپ کیوں رو رہے ہو. تو یوں ہو سکتا ہے کہ یہ تھوڑا سا دل نرم پڑ جائے. پھر کبھی جیسے موقع ملے تو بات چیت کے ذریعے دیکھ لیا جائے کہ کہاں کیا ہو رہا تھا. اگر تھوڑے بڑے ہیں آپ اور سمجھ جاتے ہیں تو پھر कूल डाउन करने की और थोड़ा सेटलमेंट करने की और कुछ तफहीम करने की दोनों तरफ से कोशिश की जाए। इसके लिए तो मेरी दरख्वास्त यह है तमाम तर देखने सुनने वालों से कि घर में गीबत की तबाहकारियां किताब का दर्श शुरू कर दें, गीबत की तबाहकारियां किताब का दर्श शुरू कर दें, गीबत की तबाहकारियां किताब का दर्श शुरू कर दें। जितने अल्लाह ने तौफीक दिए 3 मिनट 5 मिनट 7 मिनट दर्श दे, कोई भी घर का एक फर्द जिम्मेदारी ले ले, अल्लाह की रहमत शामिल आ रही तो आप देखेंगे कि सबकी रहमत से आपको आपके मसाइल इंशाल्लाह हल होते होते नजर आएंगे। मेरी दरख्वास्त है वालिदैन से अपने बच्चों के सामने तो ना ना लड़े, वैसे तो कोशिश करें कि लड़ाई ना हो, अगर खुदा ना खास्ता कुछ कहना सुनने का कोई ऐसा मामला हो भी गया है तो कमरा बंद कर कर एक दूसरे से बात कर लें, वो भी आवाज भी बाहर ना आए। अगर मिसाल के तौर पर ऐसी कोई सूरत है भी तो मैं ऐसे ही समझाने के लिए कहता हूँ कि 50 साल तक भी बच्चों को पता क्यों चलेगा हमारे माँ बाप में भी कभी इस तरह का मसला हुआ था। आप समझदार हैं, वालिदैन हैं आप। अच्छा, आपका अंदाज जिंदगी आपके बच्चों पर भी तो असर अंदाज होगा ना, कि ऐसा ना हो कि खुदा ना करता इनकी शादियों के बाद इनकी जिंदगी का अंदाज भी ऐसा हो जाए। तो ऐसा समझदारी से काम लें और कोई ऐसी हरकत ना करें जिससे इस तरह के मामला पेश आ जाएं। अच्छा, व्हाट्सएप के जरिए सवाल आया है, अगर माँ बाप अपनी ही औलाद में इंसाफ ना करते हों, एक को ज्यादा समझ ले और किसी की इंसल्ट ही करते रहना तो औलाद को क्या करना चाहिए? औलाद को सब्र करना चाहिए, माँ बाप के मामले में औलाद को सिर्फ सब्र करना है और दुआ करनी है। औलाद को कहीं भी किसी भी तरह से कोई इजाजत या हक हासिल नहीं है कि वो अपने वालिदैन के साथ बदसलूकी करे, बद अखलाकी करे, बदतमीजी करे, नहीं। बस अल्लाह की रजा के लिए अपने माँ बाप से मोहब्बत करें, माँ बाप की इताअत करें, फरमा बरदारी करें। ये तो हो गई औलाद के लिए अर्ज, और दिल में नफरत भी ना लाने दें। और खुदा ना खास्ता अगर वालिदैन में से कोई ऐसा अंदाज इख्तियार करते, बाद वक्त गलत फहमी भी होती है, ऐसा होता नहीं है। अगर किसी के बाप के दो बेटे हैं और मैं मिसाल देता हूँ कि मैं एक बाप को पूछू कि आपको कौन सी आंख ज्यादा पसंद है, दो आंखों में से दोनों आंखें पसंद होती हैं, ऐसा होता नहीं है। बाज़ औक़ात किसी की फरमाइश ऐसी होती है कि वो पूरी करने जैसी नहीं होती, और दूसरे की बात ऐसी होती है पूरे करने जैसी हो जाती है। तो यूं फरमाइशें जब यूं होती हैं तो कहते हैं इसकी बात मानी, मेरी बात नहीं मानी, वो थोड़ा बड़ा हो जाता है, वो काम करने की पोजिशन में होता है कि उसको इजाज़त दे दी जाती है कि आप कर लो, वो कहता है कि नहीं मुझे हर बात में मना किया जाता है। तो आदतों को, अखलाक को, मिजाज को वालिदैन जानते हैं, तो बाज़ औक़ात इजाज़त देने ना देने, किसी काम के करने ना करने पर भी वालिदैन या बाप बिलखसूस वालिद साहब इस तरह की चीज़ें कर गुजरते हैं कि उसको इजाज़त दे देते, उसको रोकते हैं। तो इसमें क्या हुआ? आप भी तो अपने छोटे भाई बहनों के साथ ऐसे करते होंगे कि बिल्कुल छोटा होता होगा या जिसके अंदाज और मिजाज को आप जानते होगे उसको आप नहीं देते होगे, किसी और को दे देते होगे, तो ये तो आप भी शायद करते होंगे। तो वालिदैन के लिए एक तो बदगुमान नहीं होना चाहिए, अच्छा गुमान रखे माँ बाप के साथ, वालिदैन क्यों इस तरह करेंगे? और अगर खुदा ना खास्ता वो वालिदैन जो इस तरह कर गुजरते कभी भी ना करें, अगर ऐसी गलती आपसे हो रही है तो थोड़ा सा गौर करें, सोचें, समझें कि इससे बेटों, असल में आपसे तो ये थोड़ा सा दूर हो ही जाएगा आपका बच्चा, उन भाई के मामले में या वो दूसरे भाई बहनों के मामले में भी ना खुदा ना खास्ता बुक्स दिल में पैदा हो जाएगा और उसके नफरत बैठे बैठे दिल में पैदा हो जाएगी। ये खासतौर पर जो हमारे खसूसी होते हैं ना बच्चे, एब नॉर्मल स्पेशल पर्सन जिसको कहते हैं, बोल नहीं पाते, सुन नहीं पाते, देख नहीं पाते, तो वो एक आध होता है मिसाल के तौर पर घर में, तो दूसरे बच्चे और फैमिली मेंबर नॉर्मल होते हैं, तो मसाकत उसको ये फील हो रहा होता है और वो इग्नोर हो भी रहा होता है कई घरों में, क्योंकि वो उसको समझाना और ये लैंग्वेज इश्यूज होते हैं। तो यहाँ खास तौर पर भाई बहनों को और घर वालों को जो उसको ज्यादा शफकत और मोहब्बत दे, ताकि वो जो स्पेस है और वो जो डिफरेंसेस हैं और जो गैप है उसको खत्म किया जा सके। ये सब हिकमत, दानाई, सोच, समझ जो मैं मतलब इख्तियार करनी चाहिए, मेरी दरख्वास्त है आप सबसे, तमाम तब मैं जो देखने सुनने वाले हैं, प्लीज प्लीज मेरी रिक्वेस्ट है आपसे मदनी मुजाकरा देखा करें, यकीन माने, यानी कि मदनी मुजाकरे में ऐसे ऐसे जवाब आते हैं, ऐसे ऐसे जवाब आते हैं, मे भी कई चीजें उन्हीं मदनी मुजाकरों से सुनकर जो बात जहन बनती है, तो कई दफा वही चीजें मैं कोशिश करता हूँ कि आपको अपनी याददाश्त के मुताबिक पहुंचाने की कोशिश करूँ। अल्हम्दुलिल्लाह मिले सुन्नत, ये 70+ इनकी एज है, दुनिया वो कहते हैं ना कि वो क्या तो क्या तजर्बात नहीं होंगे एक में बात करो तो, और फैमिलीज वगैरह ये वो, फिर नाना पर नाना, तो एक उम्र का हिस्सा, फिर पब्लिक आवाम और मसाइल और जिंदगी, लेटर मकतूब सवाल जवाब, तो बहुत मतलब एक इल्मियत माशाल्लाह। तो एक मैं कहता हूँ कि आप जब भी मदनी मुजाकरा देखें तो यूँ समझे कि एक हमारा सरपरस्त है, हमारे घर के बड़े हैं, उनको मतलब रूहानी बाप, रूहानी दादा, रूहानी नाना, जो भी आप इसको मतलब कह रही है, हमारी तरबियत फरमा रहे हैं, तो सब पूरी फैमिली मिलकर बैठेगी देखेगी, तो इंशाल्लाह इसकी कई आपको अल्लाह ने चाह तो बरकतें नसीब होंगी। घर में बहुत बीमारियां हैं, इसका हल बताएं, अल्लाह ताला शिफा अता फरमाए, तंदुरुस्ती अता फरमाए, और ईमान भी सलामत रहे, जानो माल भी सलामत रहे। देखिए बीमारियां बसा औकात हमारी बेहतियातियों की वजह से भी होती हैं, बीमारी किस नौयत की है, इलाज भी करें, दवा भी करें, दुआ भी करें, खाने पीने के ताल्लुक से भी देखें कि कोई बेहतियातियां खाने पीने में तो नहीं हो रही हैं, तो ये है, वरना आदमी एहतियातें करता है फिर भी बीमारी आ जाती है, तो बीमारी बीमारी है, एहतियात करें तब भी आ जाते हैं, नजला जुकाम हो जाता है, बुखार हो जाता है, बदन में दर्द शुरू हो जाता है, तो अस्मा पर गौर करें और इलाज पर भी जाएं, हकीम का इलाज चाहें, रूहानी इलाज है वो लें, घरेलू इलाज हमारे मुख्तल मदे की किताब है उसको देख लिया करें, मदनी पंसूरे में काफ़ी औराद व वज़ाइफ बीमारी के इलाज के ताल्लुक से हैं, वहां से भी फायदा हासिल किया जा सकता है। हम आठ बहने हैं और जो कोई हमको देख ले तो कहते हैं कि इनको ना देखो वरना तुम्हारे घर में भी बीती होगी, इससे हमारा दिल बहुत दुखता है। अल्लाह 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 अल्लाह, हाय हाय हाय, वाकई कितनी अजीब सी बात है, अगर इन बहनों को पता चलता हो कि हमें देख कर लोग ये कहते हो, ये पता चला है तभी तो सवाल आया है, तहरीरी तौर पर मेरे पास मौजूद है कि इन्हें देखोगे तो बेटियां, तो बेटियां अगर हो जाती है तो क्या है यार, सरकार सल्लल्लाहु तआला सल्लम बेटियों वाले थे यार, मेरे आका की चार शहजादियां थी सल्लल्लाहु तआला अलैहि वसल्लम, तो बेटियां तो रहमत हैं, अगर अल्लाह ने आप किसी के मुकद्दर में बेटियां लिखी हैं तो बेटियां सही, बेटे लिखे हैं तो बेटे सही, कुछ नहीं लिखा तो कुछ ना सही, अल्लाह की मर्जी है। ये इतनी बड़ी मतलब के दिल आजारी वाली किसी से बात करना, खुद सोचिए कि इनको देखोगे तो बेटियां पैदा होंगी, और अगर मतलब तो पता है कि आपके कहने से इनकी दिल आजारी हुई है और वो भी जानते हैं कि आपने दिल आजारी की है, तो आपको उनसे माफी मांगनी पड़ेगी, तौबा करनी पड़ेगी, ये सारे तकाजे आपको पूरे करने पड़ेंगे। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद, मदनी चैनल देखते रहिए।
رسول